براہ راست آیتوں پہ جانے سے پہلے تھوڑی سی بات ہم سورت کے بارے میں کریں گے تاکہ ہم پھر اس پوری سورت کو اچھی طرح سے سمجھ سکیں۔ سورت انفال ترتیب کے اعتبار سے قرآن پاک کی 8ویں نمبر کی سورت ہے، گویا کہ اس سے پہلے ہم نے طویل سورتوں میں سے 7 سورتیں، یعنی جس میں سورہ فاتحہ چھوٹی تو تھی لیکن اس کے مضمون بہت طویل تھے، اس کو پڑھا، تو اب یہاں سے ہم اس کو دیکھیں گے اور سورت انفال کے بارے میں یہ بھی دیکھیں کہ اس سے پیچھے ہم کئی مکی سورتیں پڑھ چکے ہیں۔ پہلے سورت بکرا ہم نے پڑھی، وہ مدنی سورت تھی، اسی طرح اب ہم نے سورت مائدہ پڑھی۔ سورت انفال جو ہے یہ غزوہ بدر اور احد کے درمیانی دور میں نازل ہوئی۔ سورت کا نام انفال نفل کی جمع ہے، ابھی انشاءاللہ آیت کے اندر جب یہ لفظ آئے گا تو اس کی تھوڑی سی وضاحت کر دوں گی۔ اور اس سورت کی ایک خاص شان نزول ہے کہ جب مسلمان غزوہ بدر سے واپس آئے اور ان کو بہت سارا مال غنیمت ملا تو کچھ اس قسم کے واقعات پیش آئے کہ جس کی بنیاد پہ یہ سورت نازل ہوئی۔ مثلا ایک واقعہ مسند احمد میں ہے سعد بن ابی وقاص سے، وہ کہتے ہیں کہ غزوہ بدر میں میرے بھائی عمیر شہید ہو گئے تھے۔ نوٹ کیجئے گا، ایک بھائی مسلمانوں کی طرف سے لڑ رہا ہے اور دوسرا کفار کی طرف سے، تو یہ عین ممکن ہے کہ آپ قرآن پڑھیں اور آپ ہی کے گھر کے کچھ لوگ کوئی دوسرا کام کریں، تو یہ چیز شروع سے رہی اور بھائی جو تھے وہ شہید بھی ہو گئے۔ کہتے ہیں کہ میں نے ان کے بالمقابل مشرکین میں سے سعید بن الاس کو قتل کر دیا اور اس کی تلوار لے کر اللہ کے نبی کی خدمت میں حاضر ہوا۔ میں چاہتا تھا کہ یہ تلوار مجھے مل جائے کیونکہ ان کے ذریعے سے وہ ملی تھی، مگر اللہ کے نبی نے حکم دیا کہ اس کو مال غنیمت میں جمع کر دو۔ سوچیے ذرا ان کے نفس پہ کتنا بوجھل پڑے گا نا یہ حکم۔ کہتے ہیں میں حکم ماننے پر مجبور تھا، مگر میرا دل اس سے سخت صدمہ محسوس کر رہا تھا کہ ایک تو میرا بھائی شہید ہوا اور دوسرا یہ کہ میں نے اس کے بالمقابل ایک دشمن کو مار کر اس کی تلوار حاصل کی اور وہ بھی مجھ سے لے لی گئی۔ کتنا بڑا فتنہ اٹھ سکتا تھا اگر تزکیہ نہ ہوا ہوتا، اگر اپنی ذات کو بڑا بنانے والے ہوتے، اللہ کے نبی کی بات نہ ماننے والے ہوتے، لیکن نہیں، جو کہا گیا اسی پر عمل کرتے ہوئے مال غنیمت میں جمع کرنے کے لیے آگے بڑھا۔ تو ابھی دور نہیں گیا تھا کہ رسول اللہ صلی اللہ علیہ وسلم پر سورۃ انفال کی آیات نازل ہوئی اور آپ نے مجھے بلا کر یہ تلوار عنایت فرما دی۔ کیا پتہ چلا کہ جو دل کی خوشی سے مان لیتے ہیں نا ان چیزوں کو، وہ پوزیشنز، وہ چیزیں، وہ کام جو پسند نہیں بھی ہوتے، تو ایک وقت آتا ہے کہ جو ان کے دل کی خوشی ہوتی ہے وہ بھی چیز ان کو مل جاتی ہے۔ اور بعض روایات میں آتا ہے کہ حضرت سعد نے رسول اللہ سے عرض بھی کیا کہ یہ تلوار مجھے دے دی جائے، آپ نے فرمایا نہ یہ میری چیز ہے کہ جو میں کسی کو دے دوں اور نہ آپ کی ملکیت ہے کہ اس کو پورے مال غنیمت سے لیے بغیر، مطلب اس میں جمع کرائے بغیر آپ لے لیں، لہٰذا جو فیصلہ اللہ فرمائیں گے اسی کے مطابق ہوگا۔ تو لہٰذا پھر یہاں سے اصول سکھا دیا گیا کہ جب کسی کو بھی جنگوں میں کوئی مال حاصل ہوتا ہے تو وہ سب سے پہلے مال غنیمت میں اس کو ڈال دیں گے اور پھر وہاں سے سب کے ساتھ جب بٹے گا تو پھر ان کو ملے گا۔ بالکل مال غنیمت کے وہی اصول ہیں جو مال وراثت کے ہم پیچھے پڑ چکے، کہ جب کوئی مر جاتا ہے تو اس وقت اس کے مال میں سے کوئی بچہ بچی، کوئی گھر والا، وارث یا غیر وارث، کوئی چیز مال کو جمع کر کے یا سب کے سامنے اس کا مشورہ کرنے سے پہلے خود نہیں لے سکتا۔ زندگی میں وہ ماں تھی، آپ اس سے اپنی مرضی سے اس لیے بھی لے لیں کہ امی مائنڈ نہیں کریں گی، لیکن خدا نخواستہ ماں دنیا سے چلی گئی تو باقی ورثہ سے پوچھے بغیر آپ نہیں لیں گے۔ بالکل اسی طرح مال غنیمت کیا ہوتا ہے، یہاں اصل میں ادھر صورت کی بات بھی آئی ہے تو انشاءاللہ تفسیر کے ساتھ ہی اس کو لوں گی۔ تھوڑا سا اس کا بیک گراؤنڈ آپ کو بتا کر صورت پہ لے چلتی ہوں اور باقی سارے مسائل انشاءاللہ بہت کچھ سیکھیں گے۔ یا پھر کہوں گی کہ سورت انفال اور توبہ، یہ دو وہ صورتیں جس پہ آج نان مسلم بڑے ناراض ہیں اور انہی دو صورتوں کو قرآن پاک سے نکالنے کی آوازیں بھی اٹھتی ہیں اور اسی میں تاویلات کے دروازے کھلتے ہیں۔ تو اگر آپ نے کچی پکی سنی، کبھی سنی کبھی نہ سنی، تو امید ہے کہ پھر ذہن کھل نہ سکے اور اللہ کے احکامات جو اللہ تعالیٰ نے دیے ہیں کہیں ایسا نہ ہو کہ اسی کے بارے میں ہمارے دلوں کے اندر کوئی تنگی آنے لگے۔ اور اس پوری صورت کے اندر اللہ تعالیٰ نے جن چیزوں کو سامنے رکھا اس میں ایک چیز تو یہ ہے کہ پہلی قومیں جو تھیں جب دشمن سے ان کو کوئی مال حاصل ہوتا تھا تو اس کو جلا دیا جاتا تھا، मकरू समझते हुए या नापाक समझते हुए या बुरी याददाश्त बुरी निशानी समझते हुए उसको ख़त्म कर दिया जाता था। लेकिन नबी सल्लल्लाहु अलैहि वसल्लम को जहाँ कुछ और ख़ूबियाँ हासिल हैं दूसरे नबियों पर और कौमों पर, उसमें एक ये भी है जिसका जिक्र सही बुखारी और मुस्लिम की रिवायत में आता है कि मुझे 5 ऐसी चीज़ें अता हुई जो किसी और पैगम्बर और उनकी उम्मत को मुझसे पहले नहीं मिली, और उन्हीं 5 में से एक क्या है, उखिल्लत ली लियल गनाइम, कि मेरे लिए माल गनीमत हलाल किए गए हालांकि मुझसे पहले किसी पर वो हलाल नहीं थे। तो नबी सल्लल्लाहु अलैहि वसल्लम का मदनी दौर शुरू होता है हिजरत मदीना से, यहाँ आपको गज़वा बदर तक लेके चलूंगी ताकि फिर आगे चीज़ों को आप समझ सकेंगे। सब जानते हैं कि नबी सल्लम पे पहली वही मक्का में आई थी, 13 साल खूब कोशिश हुई, स्ट्रगल की, हर मुमकिन तरीके से पैगाम दिया, शुरू में छुपे छुपे दिया, फिर खोल के दिया, फिर ऐलानिया दिया, बात ना बनी, मुसलमानों पर टॉर्चर, जुल्म, सितम, इस्लाम के रास्ते से रोकने की कोशिशें, बिल आखिर अल्लाह ताला ने मक्का वालों के हाथों से वो नेमत लेकर मदीना वालों को दी, जो यसरब नाम की एक छोटी सी आबादी थी उस वक्त में, कोई नहीं जानता था। ये लफ्ज़ मदीना जो आज हमें इस्तेमाल करते हैं, ये मदीना तो नबी है असल में, और ये नबी सल्लल्लाहु अलैहि वसल्लम के हिजरत करके आने के बाद बना, उससे पहले तक लोग उसको यसरब कहते थे, लेकिन आज पूरा नाम मदीना तो नबी, यानी लोगों ने कहा ये शहर ही नबी का हो गया, यानी इतनी मोहब्बत दी, इतनी खुशी महसूस की आपके आने से, आपको इतना वार्म वेलकम किया कि उस शहर का नाम भी आपकी तरफ से हो गया। तो लिहाजा जब अल्लाह के नबी सल्लम वहाँ आए और आपको बुलाने वाले वो चंद ही लोग थे जो पिछले 2 सालों से हज के मौके पर मदीना से मक्का जाकर चुपके चुपके अकबा की बघाटियों में नबी सल्लम के हाथों बैत करके मुसलमान हो चुके थे, और अब इस चीज़ पे इसरार कर रहे थे कि अल्लाह के नबी उनके साथ चले और मदीना वालों को दीन सिखाएं। मक्का से मदीना आपको बुलाया गया, उनको पता था ये एक बहुत मुश्किल मामला है, खतरात और मुश्किलात से भरा हुआ सफ़र है, इसके बावजूद अल्लाह के दीन की मोहब्बत उनको इतना माइल करने वाली थी कि वो खुशी के साथ अल्लाह के नबी सल्लम को वहाँ ले जाने में कामयाब हो गए। पहले साल सिर्फ 6 लोग थे जिन्होंने ये अहद किया था, अगले साल 12 आए, लेकिन फिर होते होते 72 तक भी ये लोग पहुँच गए। फिगर्स याद रखने की कोई ज़रूरत नहीं, सिर्फ यहाँ वो हालात समझ लें जिस पर ये सूरत नाजिल हो रही है। अल्लाह के नबी जब मदीना में आए, 2 बड़े कबीले थे वहाँ मुशरिकीन के, औस और खजरज, दोनों एक ही बाप की औलाद थे, 2 भाइयों की औलाद थी, लेकिन इस्लाम जो नहीं था तो खुद गर्जी ही तो होगी, नतीजा क्या हुआ, लड़ लड़ के मर रहे थे। जंगे बुआस, एक जंग जो 200 साल तक जारी रही, उसमें मर मर के इनकी नस्लों की नस्लें ख़त्म हो चुकी थी। ये बिल्कुल अब चाहते थे कि कोई कायद आए, कोई लीडर आए और हमें इस खून रेजी से बचाए, अमन चाहते थे। नतीजा क्या हुआ कि इन्होंने अबू अब्दुल्ला बिन उबई, ये नाम बार बार आएगा इसलिए इसको भी समझ जाएंगे तो इंशाल्लाह सूरह तौबा तक चलता जाएगा नाम, अब्दुल्ला बिन उबई नाम के एक शख्स को जो बहुत माल और दौलत वाला था, सरदार था, कबीला खजरज से था। जैसे आप इसको इमेजिन करें कि इलेक्शन के लिए वोटिंग होती है, कैंडिडेट्स खड़े होते हैं ना, तो अब्दुल्ला बिन उबई को चुन लिया गया था कि भाई ठीक है तुम मान जाओ, हम तुम्हें मान लेंगे। पहले तो यही झगड़ा था ना कि 2 सरदार हों, एक औस का और एक खजरज का, और जहां 2 होते हैं वहां काम कभी नहीं चलता। खैर इस मौके पे इन्होंने गिव अप कर दिया औस वालों ने कि ठीक है जी हम आपका ही सरदार मान लेते हैं, डोमिनेंट भी था, असर रसूख भी था, रोब भी था, मान लिया गया। इसको इसका नाम आ चुका था, इसका ताज सुनार के पास बनने के लिए जा चुका था कि अब आइंदा मदीना का या यसरब का लीडर ये होगा। लेकिन इतने में क्या हुआ, तला उबद्रु अलैना, एक ऐसा चांद निकला कि जिसकी रोशनी से मदीना के दरो दीवार चमकने लगे, अल्लाह के नबी आए, वही लोग जो औस और खजरज के नाम पे बटे हुए थे उनको भाई बना दिया, मवाखाते मदीना के नाम पे, एक महाजर और एक अंसार को आपस में जोड़ दिया। वो जो कल तक लड़ रहे थे उनको तो एक बड़ा खूबसूरत हल दिखा, कि ये तो अब हर एक आपस में मिलने लगा, मोहब्बत करने लगा, दर्द सहने वाले बन गए। लोगों को लगा कि असल में जिस मैसेज की जरूरत हमें थी या जिस चीज पे हम अब्दुल्ला बिन उबई की सरदारी पे मुत्तफिक हुए थे चारों नाचार, असल बात यह कि वो लीडर नबी सल्लल्लाहु अलैहि वसल्लम होंगे और जो पैगाम आपके जरिए से जाएगा वो असल में देरपा अमन का पैगाम होगा। लिहाजा अब्दुल्ला बिन उबई की सरदारी खतरे में पड़ गई, तवज्जो बढ़ गई। जैसे आप कहते हैं ना कि एक काम हो रहा होता है तो कोई दूसरा आ जाता है तो पहला काम थोड़ा सा पीछे चला जाता है, फाइलें नीचे दब गईं। जब फाइलें नीचे दब गईं तो अल्लाह के नबी आगे। अब क्या इसमें अल्लाह के नबी का कसूर था? नहीं, आपकी शख्सियत थी, आपके इस पैगाम सच्चा था, लेकिन ये थी वो वजह जिस पे अब्दुल्ला बिन उबई ने अपने दिल में हसद का बीज बो लिया नबी सल्लल्लाहु अलैहि वसल्लम के खिलाफ। जैसे शैतान ने ये कहा ना कि आदम की वजह से मुझे जन्नत से निकाला गया, मेरी सरदारी खत्म हुई, अब्दुल्ला बिन उबई ने भी यही कह दिया कि हो ना हो इनकी वजह से मेरी बात कम हो गई। तो लिहाजा अकल इस्तेमाल करने की बजाय उसने अल्लाह के नबी के खिलाफ महाजराई की, जो आगे अब हम साथ साथ पढ़ते जाएंगे। पहले अकेला था, फिर और लोगों को जमा किया इसने और हर मौके पे नबी सल्लल्लाहु अलैहि वसल्लम के रास्ते में रोड़े अटकाए। आप देखेंगे कि गज़वे बदर से लेकर गज़वे तबूक तक, बदर पहली जंग है अल्लाह के नबी के दौर की जो इस सूरत में डिटेल से हम पढ़ेंगे, और गज़वे तबूक आखिरी जंग है जो आपने अपनी ज़िंदगी में लड़ी या लड़ने के लिए निकले लेकिन मौका ना आया उसका जंग का और वापस आए। इन सारी जंगों में हर जगह पीछे साजिशों के जाल बुनने वाला, पीठ में छुरा खोंपने वाला, हज़रत आयशा रज़ी अल्लाह ताला अन्हा पे तोहमत लगवाने वाला अब्दुल्ला बिन उबई था। निजी जिंदगी में इसने अल्लाह के नबी पे खूब कीचड़ उछाला, किरदार सोजी की जिसको कहते हैं, आपकी बीवियों के मसले को इशू बनाया, आपका मक्का छोड़ के मदीना आना इसने एक थ्रेट फील किया, मदीना वालों को ताने दिए कि क्या हो गया तुम अपने कुत्तों को पाल रहे हो और वो तुम पे भौंक रहे हैं, नऊज़ु बिल्लाह। इतने सख्त लफ्ज़ बोले गज़वे मुरैसी के मौके पर, ये सब आप सुनते जाएंगे आगे इंशाल्लाह ताला। अब इधर तो ये हालात बने हुए थे अल्लाह के नबी के साथ, पीछे का मामला भी समझ लीजिए कि मुसलमान जब हिजरत करके आए थे तो क्या अपने घर साथ ले आए थे? घर वहां रहे, कारोबार वहां थे, आज के दौर के तो नहीं थे कि सारे मनी को बैंक में जमा कराया और उसका कार्ड पकड़ के लेके आ गए। लोगों के खजाने घरों में दबे होते थे, उनका तिजारत में माल लगे थे, लेकिन जब अल्लाह की पुकार आ जाती है तो फिर बंदा मोमिन रुकता नहीं है। मक्का वालों ने जहां दूसरे जुल्म किए उन्होंने एक काम ये किया कि जो मुहाजिर गए थे मक्का से हिजरत करके मदीना, उनके घरों पर कब्जा कर लिया, उनके माल लूट लिए, उनकी दुकान ने उनके कारोबार पे हाथ बांध लिए, यानी उनकी चीजें ले लेके अब उन्हीं के माल से वो तिजारत करने लगते थे। अब तिजारत की बात हुई है जो गज़वे बदर के लिए एक बहुत अहम है समझना हमारे लिए, तो जहन में लाइए कि यहां मक्का है, ऑल द लेफ्ट या ऑल द राइट, ये बीच में मदीना है और ऑल द राइट आप जाते हैं तो यहां मुल्क शाम है। मुल्क शाम जाते थे जैसे आज के दौर में लोग इंपोर्ट एंड एक्सपोर्ट करते हैं। चारों नाचार उनको मक्का से गुजरते हुए मदीना में से गुजरना ही पड़ता था। आज भी जो लोग जाते हैं उनको इसका अंदाजा हो सकता है। पीछे बैतुल मकदस के किबला बनाने की बात हुई थी, वहां भी ये बात मैंने अर्ज की थी कि एक सीध में बनते हैं ये तीनों मुल्क। अब हुआ क्या कि मक्का वालों का एक लश्कर जब निकला सामान से लदा फदा, जिन्होंने बहुत ज्यादा तिजारत की, अब मुल्क शाम से वापस मक्का आ रहा था, तो उस काफले को खौफ लाहक हुआ कि हो ना हो रास्ते में जब हम मदीना में से गुजरेंगे, जंग तो लगी हुई थी ना, टसल तो थी, जैसे जैसे आप सरहदों के पास से गुजरें किसी दुश्मन की तो खौफ तो होता है ना कि दुश्मन ना आ जाए, और दिल का चोर भी था कि हमने तो इनके माल लूटे हुए। इधर मुसलमानों को खबर मिली कि अबू सुफियान एक बहुत बड़ा लश्कर लेकर मुल्क शाम से मक्का जा रहा है और वो मदीना से गुजरेगा, तो एहतियात के तौर पे कोई प्लानिंग नहीं थी, कोई उम्मीद नहीं थी कि क्या कुछ होने वाला है, कितने लोगों को नेकियों का मौका मिलने वाला है और कितनों को अल्लाह ताला जन्नत के सर्टिफिकेट देने वाला है इस मौके पे। एक आम सी कॉल थी, अल्लाह के नबी ने आवाज लगा दी, जिसको जाना चले हमारे साथ, हम एक जगह जाएंगे और वो काफला अगर कुछ अनबन हुई तो हम उसका रास्ता रोकेंगे। 313 लोग चल पड़े, जिसका दिल था वो जब जैसे चॉइस दे दी जाए तो आप देखिए लोग वैसे ही ढीले हो जाते हैं। कभी कभी चॉइस इसलिए दी जाती है कि लोग और आगे बढ़े, अपने शऊर से बढ़े, मजीद नेकी करें और खुल के आगे आए। लेकिन बास लोग जब भी जबकि दिलों में तकवा नहीं आया होता ना, तो वो चॉइस लेने को समझते हैं मुझे तो नहीं कहा ना, ये मेरा नाम तो नहीं ना, और मुझे तो कुछ नहीं कहा, यही कहा है ना कुछ दो कुछ ना दो कुछ नहीं देते, यही कहा है ना आओ या ना आओ हम नहीं जाते। ये गैर मुत्तकी दिल की पहचान होती है, लेकिन तकवा वाले जो होते हैं वो आगे बढ़ने वाले होते हैं। सहाबा ने पूरी कोशिश की और आगे बढ़ना चाहा। अब वो क्या हुआ, जहां इंशाल्लाह तआला बात आएगी आपको वहां फिर उसके आगे के हालात जो गज़वे बदर के दौरान हुए वो रखूंगी। लेकिन यहां जो सवाल उठता है सूरत के आगाज में उसको देख लीजिए, और फिर इंशाल्लाह तआला आपने ये दोनों सूरतें जब पढ़ ली तो इसके बाद आपको दीन का नजरिया जिहाद भी समझ आ जाएगा। इस सूरत को पढ़ने से ये खुल के समझ आ जाता है कि इस्लाम टेररिज्म का नाम नहीं, इस्लाम शरपसंदी का नाम नहीं, इस्लाम पीस है। और जिहाद का असल मकसद अल्लाह के कलमे को बुलंद करना है, ना जगह लेना मकसद है, ना वो कहते हैं ना कि शहादत है मतलूब व मकसूद है मोमिन, ना माले गनीमत ना किश्वर कुशाई, ना मुल्कों पे अपने झंडे गाड़ने हैं और ना माल जमा करना है, ना नहत्ते शहरियों पे हमले करने हैं और ना किसी के एसेट्स पे, किसी के खजानों, किसी के तेल के कुओं और किसी के सोने चांदी के जखीरों पे कब्जा करना है। ये सारी चीज़ें हैं जहन में रखते हुए चलिए ज़रा हम सूरत को शुरू करते हैं, और इसी तरह सूरत के साथ साथ कोशिश करूँगी कि जहाँ मौका मिले मुनासिब तरीके से कुछ वाक़यात जो गज़वे बदर के दौरान हुए वो आपके सामने रखती रहूँ। सूरत अल अनफाल, सूरत का नाम भी थोड़ा सा डिस्कस कर लेते हैं, आयत में आ रहा है तो वहीं करेंगे। सूरतुल अनफाल, बिस्मिल्लाहिर्रहमानिर्रहीम। यसलूनक अनिल अनफाल, आपसे सवाल करते हैं माल गनीमत के बारे में। कुलिल अनफाल लिल्लाहि व रसूली, तो कह दीजिए कि अनफाल अल्लाह और उसके रसूल के हैं, यानी माल गनीमत वॉर बूटी जिसको इंग्लिश में कहते हैं, ये सारा के सारा अल्लाह और उसके रसूल की मर्जी से है, जहां भी वो खर्च करें या करवाएं। तुम अभी क्या करो, फत्तकुल्लाह, अल्लाह से डरो, और वसलहु ज़ाता बैनिकुम, और आपस में सुलह करो, आपस के ताल्लुकात को रिवाइज करो, और क्या करो तीसरा काम, वअतीउल्लाह, और अल्लाह का हुक्म मानो, इताअत करो, वरसूलहु और उसके रसूल की इताअत करो, इन कुंतुम मुमिनीन, अगर हो तुम ईमान लाने वाले। सुभानअल्लाह, इस्लाम का मिजाज तरबियत का मिजाज है। जैसा कि शान नजूल में हम देख चुके कि मौका आया था गज़वे बदर का, माल गनीमत मिला, दुश्मनों से जो माल मिलता है उसको गनीमत कहते हैं, और लफ्ज़ गनीमत गनम से है, गैन नून मीम, और गनम कहते हैं बकरी को। पहले दौर में जब जंगें लड़ी जाती थी तो अमूमन जो माल हाथ आता था वो बकरियां ही होती थी, क्योंकि उन बेचारों की फैक्ट्रियां भी बकरियां थी, उनके कारखाने भी बकरियां ही थे, उनका खाना पीना रोजी रोटी सारी बकरियों पे चलती थी। इसी वजह से फिर इसका नाम माल गनीमत पड़ गया था। यानी जिस माशरे में इस्लाम आ रहा था वहां दौरे जाहिलियत की बहुत सारी चीजें पहले से राज थी, इस्लाम ने आकर उन चीजों को छेड़ा नहीं, सिर्फ जहां जहां इस्लाह की जरूरत थी इस्लाह की। तो हमें पता होना चाहिए कि इस्लाम से पहले क्या किया जाता था माल गनीमत के साथ, जब दुश्मन से जो माल मिलता था उसके साथ क्या मामला होता था। तो इसके लिए आप समझ लें कि अरबों के पास कोई हुकूमत नहीं थी, जैसे आज जब किसी नॉन मुस्लिम मुल्क में रहते हैं ना, तो मुसलमानों की तफरकाबाजी की वजह से कोई एक सेट सिस्टम नहीं बनता, आप खुद इसके गवाह होंगे जहां भी आप रहते होंगे। अब होता क्या है कि जब मुसलमान एक कानून और जाब्ते के पाबंद और उसके पाबंद होने के लिए किसी एक की लीडरशिप में आना पड़ता है, जैसे मुसलमान हुकूमत की हुक्मरानी में सब लोग आ जाते हैं, अरबों का भी यही हाल था, कबीलों में बटे हुए, कुंभों में बटे हुए, बिरादरियों में बटे हुए, ये हमारे गांव की मस्जिद, ये हमारे गांव का मौलवी, ये हमारा हमारा, इस तरह से करते थे कि किसी पाबंदी में आना ही नहीं चाहते थे। अब ऐसे लोग जो थे ये किसी कानून में नहीं आते, जंग हो या सुलह हो अपनी मर्जी के काम करते, कुव्वत और धांधली का दौर दौरा था। اسلام نے آ کر ایک دم ان کو ایک لائن پہ نہیں چڑھایا، بلکہ آہستہ آہستہ احکامات نافذ کیے۔ یسلونک عن الانفال، وہ آپ سے مال غنیمت کے بارے میں پوچھتے ہیں۔ کون پوچھتے تھے؟ صحابہ کرام پوچھتے تھے۔ کس سے پوچھتے تھے؟ نبی صلی اللہ علیہ وسلم سے پوچھتے تھے۔ انفال کیا ہے؟ مال غنیمت، نفل کی جمع۔ اس لفظ نفل پہ غور کریں تو آپ کو ایک بڑا خوبصورت اصول سمجھ آئے گا کہ مسلمان جنگ کرنے جاتے ہیں تو مال اکٹھا کرنے نہیں جاتے، وہ تو صرف اللہ کی رضا کو پانے کے لیے جاتے ہیں، اللہ کے کلمے کو بلند کرنے کے لیے جاتے ہیں۔ یہ ملنے والا مال تو نفل ہوتا ہے، ایکسٹرا، بغیر رغبت کے مل جاتا ہے، اس لیے یہاں لفظ انفال ہے۔ یعنی اردو میں غنیمت، عربی میں انفال۔ کیوں انفال؟ صرف لفظ انفال کو سمجھا دیں کسی کو تو اسلام کی پوری اسٹریٹجی سمجھ آ جاتی ہے کہ نہ مال غنیمت نہ کشور کشائی، مال جمع کرنے نہیں جاتے تھے۔ اور کوئی کام جو اللہ کے نام پہ ہو، چاہے وہ تعلیم کا ہو، چاہے تدریس کا ہو، چاہے عبادت کا ہو، کوئی مسجد بنے، کوئی مدرسہ بنے، کوئی آرگنائزیشن بنے، جب تک مقصد اللہ کے کلمے کو بلند کرنا ہوگا اللہ کی مدد آئے گی، اور جب مقصد مال بن جائے گا، غنیمت بن جائے گی، تو پھر اللہ کی مدد چھن جائے گی اور لوگوں کو خود اپنے کام کرنے پڑیں گے۔ لہذا کہا کہ یہ تو انفال ہیں، تم اس کی باتیں کیوں پوچھنے لگ گئے؟ یہ تو ہم بتائیں گے تمہیں جا کے دسویں پارے کی پہلی آیت میں۔ نوٹ کیجئے گا کہ آج سوال کیا جا رہا ہے کہ مال غنیمت کا کیا کریں۔ سورت کے ناطے سے پہلی آیت شروع اس بات سے ہوئی، کیونکہ آیتیں نازل اس موقع پہ ہوئی، لیکن اس کا جواب کہاں جا کے دیا جائے گا؟ 40 آیتوں کے بعد، آیت 41 میں اس کا جواب دیا جائے گا کہ وَاعْلَمُوا أَنَّمَا غَنِمْتُم مِّن شَيْءٍ فَأَنَّ لِلَّهِ خُمُسَهُ وَلِلرَّسُولِ وَلِذِي الْقُرْبَى وَالْيَتَامَى وَالْمَسَاكِينِ وَابْنِ السَّبِيلِ۔ پانچ مدود بتا دی، یہاں صرف اتنا کہہ دیا کل الانفال للہ والرسول، یہ اللہ اور اس کے رسول کا، یعنی اس کو اتنا اہم نہ سمجھو، منی میٹرز کی زیادہ فکر نہ کرو، یہ تمہارا کام نہیں، بس جو رسول کہتا ہے وہ مان لو، اس پہ بھروسہ کرو، اس پہ اعتبار کرو۔ تم ان چیزوں کے پیچھے پڑنے کی بجائے کرو کیا؟ فتق اللہ، پہلے اپنی اصلاح کرو۔ ایسا نقطہ دے دیا کہ آج کے مسلمانوں کو صرف یہ ایک آیت سکھا دی جائے تو کئی جنگیں بند ہو جائیں گی انشاءاللہ تعالی، اور کئی جگہ مسلمان جو بھوک سے مر رہے ہیں اور دشمنوں کی گولیوں کا شکار ہیں، وہ ساری صورتحال بدل جائے گی اگر مسلمانوں کے اندر یہ چار کام آ جائیں۔ فتق اللہ، اللہ سے ڈر جاؤ، تقوی لاؤ، اللہ ایک ہے، دیکھ رہا ہے، جانتا ہے تم کو۔ جب لوگوں کے اندر تقویٰ ہوتا ہے تو اس کے بعد ہی اصل میں اللہ کی مدد آتی ہے، اللہ کے ہونے کا احساس۔ پھر دوسری بات، وَاصْلِحُوا ذَاتَ بَيْنِكُمْ، آپس کے تعلقات ٹھیک رکھو۔ پہلے اپنے آپس کے تعلقات تو ٹھیک کرو، نان مسلم سے تو بات کی بات ہے۔ آج ضرورت ہے مسلمانوں کو اس آیت کو سیکھنے کی، آج دین داروں کے تعلقات کیسے ہیں، دینی جماعتوں کے دوسروں سے تعلقات کیسے ہیں، یہ تو باہر کی باتیں ہیں، اندر کی کہانی سن لیں۔ تو دین کے کام کرنے والے، ایک آرگنائزیشن، ایک فورم کے اندر کام کرنے والوں کے آپس کے تعلقات کیسے ہیں، اس کو کھول دیں تو سر شرم سے جھک جائے گا۔ کہیں کرسیوں کی باتیں، کہیں صدارت اور وزارت کی باتیں۔ اللہ مسلمانوں کو سکھاتا ہے کہ اپنے معاملات ٹھیک کرو، اپنے آپ کو ٹھیک جگہ پہ رکھو، پہلے اپنے حالات صحیح کرو۔ یہ ادب، یہ اخلاق جب تک مسلمانوں میں نہیں آتا، مال غنیمت کروڑوں میں بھی دشمنوں سے مل گیا تو زیادہ فائدہ نہیں ہوگا، کچھ بھی ان کے ساتھ نہیں ہوگا، کچھ بھی ان کو نہیں ملے گا۔ کیونکہ جب مسلمان آپس میں لڑتے بھڑتے ہیں تو اس وقت اللہ تعالیٰ کی مدد چلی جاتی ہے۔ اب دیکھیے کہ پہلی جنگ تھی، مسائل اٹھ رہے تھے، کریں کیا، کیا نہ کریں، تو اللہ تعالیٰ نے مسائل کو ڈسکس نہیں کیا، اخلاقی تربیت کر دی کہ تم اس مال کو اپنا حق نہ سمجھو، یہ اللہ کی طرف سے آیا ہے، یہ نفل ہے، اور تم تقوی اختیار کرو، اللہ کے حقوق ادا کرو۔ وَاصْلِحُوا ذَاتَ بَيْنِكُمْ، بندوں کے ساتھ اچھے تعلقات کرو، جس کا مال ہے اس کے حکم کے مطابق بانٹ دینا، क्यों फिक्र करते हो क्या होगा कैसा होगा? ये तो ऐसे ही जैसे बच्चे पूछें आके घर में के अच्छा इस महीने की ग्रोसरी कहाँ से आएगी, अच्छा दूध का बिल कौन देगा, अच्छा बिजली का बिल कहाँ से आएगा। तो आप कहते हैं बेटा आप क्यों फिक्र करते हैं, हम खुद ही हैं, हम कर लेंगे। तो जैसे बच्चों को हर मामले की खोज नहीं होती, मुसलमान आम सहाबा को कहा कि आप फिक्र ना करें, बस आप अपनी इसलाह करें, वातीउल्लाह अल्लाह की इताअत करो। इस मामले में भी जो माले गनीमत की बांट के बारे में कहा जाएगा, और हर मामले में भी वह रसूल हो और रसूल की इताअत। ऐसा ना हो कि रसूल किसी को एक तलवार ज्यादा दे दे तो तुम उस पर शक करने लगो, कोई एक चादर गुम जाए अगर तुम्हें ना मिले तो तुम सोचो कि अल्लाह के नबी ने ले ली होगी इसलिए नहीं मिली मुझे। ये ना करो। इन कुन तुम मोमिनीन, अगर तुम मोमिनो, ईमान है, सच्चे ईमान का तकाजा क्या है कि तकवा और इस्लाह ज़ात बैनकुम और अतीउल्लाह और इताते रसूल पैदा हो। ये चीजें जब मुसलमानों में आ जाती हैं अल्लाह की मदद आती है। इसीलिए फिर अगली आयत में अल्लाह ताला कहते हैं इन्नमल मोमिनून अल्लज़ीना, बेशक सच्चे मोमिन तो वही होते हैं। कौन? इज़ा ज़ुकिरल्लाहु, जब अल्लाह का जिक्र किया जाता है। ये नहीं कहा कि कौन करता है, बस किया जाता है। उनको इसकी परवाह नहीं होती कौन कर रहा है, मजहूल है, ये पैसिव वॉइस है, हो जाता है बस, उनके कानों में अल्लाह की बात पड़ जाती है। तो ये नहीं कहते कौन पढ़ा रहा है, कौन बता रहा है, पढ़ने वाला कारी कहाँ का है, किस का, मिस्र का या मक्का का, कहाँ का है, नहीं। अल्लाह का जिक्र जहां आ जाता है, वजिलत कुलूबुहुम, उनके दिल की दुनिया में जलजला पैदा होता है, कांप जाते हैं। वजीला डूबने को कहते हैं, यानी इनके दिल डूबने लगते हैं। वह इज़ा तुलियत अलैहिम आयातुहु, और जब पढ़ी जाती हैं उन पर उसकी आयतें, किसकी? अल्लाह की या उस कलाम की आयतें, क्या असर होता है? ज़ादत हुम ईमाना, उनके ईमान को बढ़ा देती हैं। ज़ादत में ता तानीस की है, पीछे आयत है ना, मुअन्नस की ता है, रूट इसका ज्यादा है, जायद, ज़ा हमजा दाल, यजीद, उन पीछे हम पढ़ चुके। ईमान बढ़ता है आयतों से, और क्या खूबी पैदा होती है? वाला रब्बिहिम यतवक्कलून, और वो अपने रब पर तवक्कुल करने वाले होते हैं। हालात जैसे भी हों, असबाब थोड़े हैं कि ज्यादा हैं, उनको तो अपने रब पे उम्मीद होती है कि हमारा रब बहुत कुछ कर सकता है, इसलिए हमें बिल्कुल इस बात की फिक्र नहीं है। और लफ्ज़ इन्नमा से आयत शुरू हुई, इन्नमा खसर के लिए होता है, तहसीर कलमा हसर, यानी शर्त लगा दी, हिसार बांध दिया इन्नमा से, कि इसके सिवा अब कोई और मोमिन हो ही नहीं सकता। हम अपने आप को पूछें, हमारे अंदर ये चीजें हैं तो इंशाल्लाह बहुत अच्छी बात है। और ये जो वजीलत का लफ्ज है ना, वो जीम लाम से है, मौजिल कहते हैं जमीन के नशेबी हिस्से को, गड्ढा, जैसे गड्ढा खोदते हैं ना सड़क पर, गड्ढा देखते ही दिल डर जाता है, ऐसे ही ईमान वालों के दिल अल्लाह का जिक्र सुनकर कांपने लगते हैं, डर जाते हैं। इसके बरक्स मुनाफिकों के दिल कैसे होते हैं? सूरत तौबा 124 में हम पढ़ेंगे खुद ही कि वइज़ा मा उन्जिलत सूरतुन, कि जब कभी कोई सूरत नाजिल होती है तो मुनाफिक उस पर हंसी मजाक करते हैं, ठट्ठे उड़ाते हैं, और ये सोच लेते हैं कि शायद ये हमारी ही कोई बातें हो रही हैं। तो अल्लाह ताला यहाँ ईमान वालों की सिफात बयान करते हैं कि वो असल मकसद से ताल्लुक़ रखते हैं, वो आम खाने से ताल्लुक़ रखते हैं, पेड़ नहीं गिनते। उनका हाल ये नहीं होता कौन सी चीज़ कैसे हो रही है, कौन कर रहा है, कहाँ से आ रहा है, कहाँ जा रहा है, किसका क्या रोल है, किसका पीछे हाथ है, पीछे के आगे क्या, वो तो बस अल्लाह का जिक्र सुन के कांपते हुए दिल से निकलते हैं। मुझे ऐसे लगता है कि अल्लाह ताला हम सबको कह रहे हैं, कुरान सीखने आए हो और कुरान सिखाने आए हो, अगर तुम्हारी सोच, तुम्हारा फोकस बदल गया, तुम इधर उधर की गैर जरूरी चीजों को अहम समझ के इतना बड़ा करने लगे कि उसकी वजह से फितने पैदा कर दो, तो समझ लो कि तुमने अपना मकसद हासिल नहीं किया। मेरे और आपके इस कोर्स के करने और कराने का जो बड़ा मकसद है ना, वो ये सिफात पैदा करना और करवाना है। वजीलत कुलूबुहुम, सोचें, पूछें अपने आप से कि आप दिल डरता है कुरान की आयतों को पढ़ते पढ़ाते सुनते सुनाते हुए? दिल डूब डूब जाता है, जब यहां से उठती हूँ तो ऐसे लगता है कि भरी हुई हूँ कुरान की मोहब्बत में, खौफ और उम्मीद की एक मिली जुली कैफियत होती है, क्या ईमान बढ़ता हुआ महसूस होता है? और यहां से ये भी पता चलता है कि ईमान घटता और बढ़ता है। मोतजिला एक फिरका था, उन्होंने ये बात कही थी कि ईमान साइलेंट चीज है, हालांकि ईमान एक जिंदा चीज है। کبھی گھٹتا ہے کبھی بڑھتا ہے. نیکیاں کریں گے تو ایمان بڑھے گا, گناہ کریں گے تو ایمان گھٹے گا. ایک نیکی سے دوسری نیکی کی جو توفیق مل جاتی ہے نا, یہ اصل میں ایمان کے بڑھنے کی وجہ سے ہوتی ہے. اور ایک چھٹی کرنے کے بعد دوسرے دن آنا جو اور مشکل ہو جاتا ہے نا, یہ ایمان کے گھٹنے کی کیفیت ہے. قرآن سنتے سنتے آہستہ آہستہ نیکیوں سے جو محبت ہونے لگتی ہے نا, یہ ایمان کے بڑھنے کی دلیل ہے. اور قرآن سے کٹتے ہی دوبارہ گناہوں کی زندگی اچھی لگنے لگتی ہے نا, تو یہ ایمان کے گھٹنے کی کیفیت ہے. ایک بیرومیٹر ہے, ایک تھرمامیٹر ہے, جس سے آپ ہوا یا پانی کو یا ٹیمپریچر کو ناپتے ہیں. دل وہ بیرومیٹر ہے جو آپ کے ایمان کو ناپتا ہے. خود پوچھا کریں, کوئی نہیں جانتا. ہم آپ کی نبض پہ ہاتھ رکھ کے آپ کا باڈی ٹیمپریچر دیکھ سکتے ہیں, ماتھے پہ ہاتھ رکھیں گے دیکھ لیں گے بخار ہے کہ نہیں, لیکن آپ کے اندر ایمان آ رہا ہے کہ نہیں, یہ سب سے پہلے آپ کو پتا چلے گا. جیسے بیمار ہوتے ہی بندے کو خود پتا چلتا ہے نا, اندر سے جسم ٹوٹ رہا ہے, پھر آہستہ آہستہ اس کے اثرات آتے ہیں. صحت ہوتی ہے تو آپ اندر سے ہیلدی فیل کرتے ہیں. آپ کہتے ہیں نہیں, آج میں اچھا محسوس کر رہی ہوں, مجھے چھٹی دے دیں, گھر جانا ہے مجھے. ڈاکٹر سے کہتے ہیں مجھے اب ہاسپٹل میں نہیں رہنا, اور بعد میں ڈاکٹر بھی دیکھتے ہیں تو سب ٹھیک ہوتا ہے. بالکل یہی کیفیت ایمان کی ہے. جب آپ ڈاؤن ہوتے ہیں نا, سب سے پہلے آپ کو خود پتا چلتا ہے, پھر آپ کہتے ہیں کسی کو نہیں پتا چلے گا, میں چھپا لوں گی. کبھی نہیں ہو سکتا, آپ کے چہروں پہ ایمان دکھ رہا ہوتا ہے. اور اللہ کی توفیق سے جب آپ قرآن پڑھ پڑھا رہے ہوتے ہیں نا, تو اس کرسی پہ جب آپ بیٹھیں گے, اللہ نے چاہا, آپ کو سب کے چہروں پہ دکھے گا کون قرآن کو کہاں لے رہا ہے. آپ کے بیٹھنے کا انداز بتاتا ہے کہ آپ کے اندر کتنا ایمان آ رہا ہے. آپ کے لکھنے کا, آپ کا فوکس, آپ کی آنکھیں, اگر آپ کی آنکھیں خشک ہیں نا, تو سمجھے کہ ابھی دل میں پوری تری نہیں آئی. اگر آپ کے چہرے کے اوپر ایک رنگ آتا اور ایک رنگ جاتا نہیں ہے نا, تو سمجھے کہ ابھی قرآن کا وہ اثر نہیں آ رہا. اور یہ پیدا کرنے کی ضرورت ہے, کیونکہ اگر ایک بار ایسے ہی گزر کے چلے گئے تو بارش کے بعد جیسے زمین ٹھیکری بن جاتی ہے نا, ایسے دل بھی ٹھیکری کے بن جائیں گے, بلکہ اور رونت آنے لگتی کہ اب تو پڑے ہوئے, کسی سے پوچھے بغیر پوچھ کے کبھی چھوٹا سا لفظ عالمہ کا بھی لکھنے کو دل چاہے گا. مفتیہ, فتوے دینے والے. لیکن اصل بات یہ ہے کہ ایمان بڑھے گا جب بندے کے اندر یہ قرآن اس طرح جائے گا جیسے سوکھی مٹی پہ ہلکی ہلکی بارش جاتی ہے, رم جم پڑتی ہے, وہ اندر جاتی ہے. بعض دفعہ اوپر زمین سوکھی ہوتی ہے, ہلکا سا ہلائیں نیچے سے ہلائیں تو اندر سے گیلی دکھتی ہے. یہ دل بنائیں اپنے, اندر پہلے دل گیلے ہوں گے نا, پھر باہر کی باتیں سامنے آئیں گی, اور اس کے بعد اس کا اثر دکھتا ہے. کہاں؟ الذین یقیمون الصلاۃ. ایمان کو چیک کرنے کا باہر کا ایک اعلیٰ نماز ہے. پھر نمازیں پڑھنے کو دل چاہتا ہے, پھر پڑھی نہیں جاتی. وہ توکل نمازوں میں جھلکتا ہے. روزی روٹی کے ڈر پہ جاب پہ کھڑے ہیں, نماز نہیں پڑھیں گے, یہ کیفیت نہیں ہوتی. اسکول میں بیٹھے ہوئے نماز چھوڑیں گے, یہ کیفیت نہیں ہوگی. اور ترتیب دیکھ لیجیے آپ, پہلی صفت اللہ کا خوف. اللہ کا خوف آیا, دل کی زمین میں ہلچل مچی, وہاں ایمان کا بیج ڈل گیا, جڑیں پکڑنے لگا. تو دوسری صفت ایمان میں ترقی. ایمان کا بیج ہوا, وہ باہر نکلا ایک پودے کی طرح, چھوٹی سی اس کی چیز تھی لیکن نکلا. اور پھر اس کے بعد توکل ہوا, کچھ نہیں ہوتا, جتنی مرضی آندھیاں چلیں طوفان آئیں میں سروائیو کروں گی, میں قربانیاں دوں گی اس راستے کی. جب توکل بڑھتا ہے تو پھر وہ اقامت صلاۃ کی صورت میں نظر آتا ہے. قام یقیم, لفظی ترجمہ کھڑا کرنا, مراد یہ کہ وہ پھر نماز کو پورے آداب اور شرائط سے پڑھتے ہیں. اس کے بعد ان کا اثر زندگی میں دکھتا ہے, اللہ سے جڑنے لگتے ہیں. پھر نماز ان الصلاۃ تنہی عن الفحشاء والمنکر والی بن جاتی ہے. اور ایسے لوگ پھر اس کے بعد جو ان کی شخصیت میں ایک تبدیلی آتی ہے, وہ مما رزقناہم ينفقون. پہلے رب سے جڑے نمازوں میں, تو بندوں کو دینے والے بن گئے, گیور بن جاتے ہیں, ٹیکر نہیں ہوتے, اللہ کے دیے میں سے خرچ کرتے ہیں, اپنا نہیں سمجھتے. وہ فرضی, صدقات, نفرات, نفلی جو بھی وہ خرچ کرتے ہیں, ایسے لوگ جب اللہ کے دیے مال کو اللہ کے راستے میں اللہ کے بندوں کے ساتھ شیئر کرتے ہیں, تو اولئک ہم المومنون حقا. اب سٹیمپ ملے گی, اب سرٹیفکیٹ ملے گا کہ یہ ہیں سچے مومن, کیونکہ ان کا ظاہر ان کے باطن ایک جیسا ہے, یکسانیت ہے. ان کی زبان اور ان کے دل متفق ہیں. ورنہ تشہد اللہ الہ الا اللہ وشہد ان محمد رسول اللہ, زبان کی نوک کا ایک نعرہ رہ جاتا ہے. نہ دلوں میں توحید کا رنگ، نہ رسول کی اطاعت کا رنگ، اقوال اور افعال میں فرق۔ ایک شخص نے حضرت حسن بصری سے پوچھا کہ ابو سعید، کیا آپ مومن ہیں؟ کہنے لگے بھائی، یہ ابو سعید ان کی کنیت تھی حسن بصری کی، کہنے لگے کہ بھائی ایمان دو قسم کے ہیں، تمہارے سوال کا مطلب اگر یہ ہے کہ میں اللہ اور اس کے فرشتوں، رسولوں، کتابوں، جنت جہنم، کتاب حساب یعنی جو غیب کی چیزیں، ان پر ایمان لاتا ہوں، تو الحمدللہ میں وہ مومن کامل ہوں۔ کہا کہ بے شک میں مومن ہوں، کہ اس پہ تو مجھے یقین ہے، لیکن اگر تمہارے سوال کا مطلب یہ ہے کہ میں وہ مومن کامل ہوں جس کا ذکر سورۃ انفال کی نایات میں ہے، تو مجھے کچھ معلوم نہیں کہ میں ان میں داخل ہوں یا نہیں ہوں، یعنی کوشش تو کرتا ہوں لیکن پتہ نہیں کہاں کمی رہ جاتی ہے۔ ہم نے بھی سنی، ہم بھی اپنا جائزہ لیں گے، سچے مومن، سرٹیفائیڈ مومن، کیا ملتا ہے اس کے بعد؟ لہم درجات عند ربہم، نمبر ایک، درجات عالیہ، بلند درجے، دنیا کی بھی عزت، آخرت کی بھی عزت۔ اور میں سوچتی ہوں کہ اللہ، دین کے نام پہ جب ہمیں عزت ملتی ہے تو کہیں یہ آخرت کی ساری عزت کا ہی یہاں تو نہیں مل جانا کہ انسان کو خوف محسوس ہونے لگتا ہے؟ اتنی عزت ملتی ہے دین کے نام پہ، اتنی محبت ملتی ہے کہ اپنے پیارے یاد ہی نہیں رہتے، اتنی کیئر، اتنی توجہ، دن رات دکھتی ہے۔ یہ اللہ کے وعدے ہیں، آپ جو چیز نہیں مانتے وہ آپ کو زیادہ ملتی ہے۔ درجات، دنیا میں لوگ کتنا چاہتے ہیں ان چیزوں کو، مال، اولاد، محبت، کیئر۔ آپ دین پہ آ جائیں، اخلاص کے ساتھ آ جائیں، یہ چیزیں آپ کے راستے میں خود بخود آ جائیں گی۔ اور یہ سب ملتا کس کی طرف سے؟ عند ربہم، سچی عزت، سچے درجے تو رب کی طرف سے ہی ہیں۔ دنیا کا پروٹوکول جتنا مل جائے وہ کیا ملے گا؟ دوسری چیز، وہ مغفرت، گناہوں کی معافی، پچھلے گناہوں کی بھی معافی، اور ان کاموں کو کرنے کے دوران بشری خطاؤں سے جو کام ہو جائیں وہ قصور بھی اللہ تعالیٰ معاف کر دیتے ہیں۔ ورزق کریم، اور اس کے کریم، عزت کی روزی ملتی ہے۔ یہ کون سی ہے؟ یہ آخرت کی نعمتیں بھی ہو سکتی ہیں، اور دنیا میں پھر آپ کے دنیا سے جانے کے بعد آپ کے صدقہ جاریہ بھی ہو سکتے ہیں۔ اگر آپ دیکھ سکیں تو اس ایک آیت میں اللہ نے ایمان کی ایک خوبصورت تصویر کشی ہمارے سامنے کر دی۔ کرنا چاہتے ہو سودا تو سوچ لو، آج لوگ اسی چیز کے پیچھے تو در در کے بھکاری بنے ہوئے ہیں، ٹھوکرے کھا رہے ہیں، سارا دن کاؤنٹر پہ کھڑے ہو کے پاؤں سوج جاتے ہیں کہ رات کو رب کے سامنے کھڑے ہونے کی توفیق نہیں ملتی۔ اس کے بعد چند سو ہاتھ میں آتے ہیں، اسی کو بہت بڑا سمجھ کے کتنی نمازیں چھوڑ دیتے ہو۔ اگر چاہتے ہو کہ دین اور دنیا کی عزت، محبت، مال سب کچھ ملے، تو کرنا کیا ہوگا؟ اپنی شخصیت کو ان چار آیتوں کے مطابق ڈھالو۔ یہاں اگر ہم دیکھیں تو صرف ان چار آیتوں پہ غور کر کے آپ دیکھیں، اللہ تعالیٰ نے وہ صفات بھی بتا دیں جو ایک مومن میں ہونی چاہیے، وہ انعامات بھی بتا دیے جو اس کے نتیجے میں ملتے ہیں، اور پہلی ہی آیت میں یہ بتا دیا کہ کیا نہیں ہونا چاہیے، اور وہ ہے آپس کا جھگڑا، لڑائی۔ بالکل خوبصورت سا ایک تصور بنتا ہے۔ آپ کہیں گے ہم نے تو سوچا تھا کہ آپ آتے ہی شروع ہو جائیں گے کہ غزوہ بدر میں یہ ہوا وہ ہوا، نہیں، وہ اب آگے شروع ہوگا آیت پانچ میں۔ پہلے بتا دیے کہ اپنے آپ کو چیک کرو، کردار سازی بڑی اہم ہے۔ جب تک آپ کے پاس کریکٹرز اچھے نہیں ہیں نا، کام اچھا نہیں ہوگا۔ آپ کے پاس اچھی ٹیم نہیں ہے، اچھا کام نہیں کریں گے آپ۔ تو اللہ تعالیٰ سے دعا کرتے ہیں کہ آج کے مسلمانوں کو ان چیزوں سے متصف کر دے، یہ صفات آنے لگے، پھر آپ دیکھیے کہ کیسے مسلمانوں کی گولیاں بلٹ بن کے برستی ہیں، اور اس کی تو ضرورت بھی کم پڑتی ہے۔ اصل اس وقت مسلمانوں کو جو سبق پڑھانا ہے وہ ان صفات سے متصف کرنا ہے۔ آپ اپنے لیے یہاں ایکٹیویٹی بھی لکھ سکتے ہیں، اکیلے بیٹھ جائیں، کاغذ قلم لے لیں، ان چار آیات میں جتنی صفات ہیں اس کی روشنی میں اپنی شخصیت کا جائزہ لینا ہے۔ میں نے جتنی اچھی باتیں کیا میرے اندر ہیں، اور جن خامیوں کا تذکرہ، خامی تو بیسیکلی یہاں پہ کوئی نہیں ہے سوائے اصلح ذات بینک، بلکہ خوبیاں ہی ہیں، خامیوں کو چھوڑ ہی دیں، تقویٰ کی بات ہے اس میں، آپس کے معاملات کی بات ہے، اطیع اللہ اطیع الرسول کی بات ہے، اللہ کے ذکر کو سن کے دلوں کے ڈرنے کی بات ہے، آیتوں کو سنتے ہوئے ایمان کے بڑھائے جانے کی بات ہے، توکل کی بات ہے، نماز پڑھنے کی بات ہے بلکہ قائم کرنا، اللہ کی دیوی چیزیں اسی کے راستے میں لگانے کی بات ہے. کیا یہ ساری چیزیں میرے پاس ہیں؟ اگر ہیں تو انشاءاللہ اللہ تعالیٰ سے پورے یقین کے ساتھ توقع رکھیے. تلاوت سنیں گے اور تلاوت کے دوران خاص طور پہ انہی نقاط پہ محاسبہ کریں گے. پھر انشاءاللہ آگے غزوہ بدر کا کچھ قصہ ہے.
بسم اللہ الرحمن الرحیم.
يسألونك عن الأنفال قل الأنفال لله والرسول فاتقوا الله وأصلحوا ذات بينكم وأطيعوا الله ورسوله إن كنتم مؤمنين إنما المؤمنون الذين إذا ذكر الله وجلت قلوبهم وَإِذَا تُلِيَتْ عَلَيْهِمْ آيَاتُهُ زَادَتْهُمْ إِيمَانًا وَعَلَى رَبِّهِمْ يَتَوَكَّلُونَ الَّذِينَ يُقِيمُونَ الصَّلَاةَ وَمِمَّا رَزَقْنَاهُمْ يُنْفِقُونَ أُولَئِكَ هُمُ الْمُؤْمِنُونَ حَقًّا لَهُمْ دَرَجَاتٌ عِنْدَ رَبِّهِمْ ومغفرة ورزق كريم.